نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي 7 Habits of Highly Effective Teens اس میں سے آج ہم دوسری عادت کو دیکھیں گے صرف پیچھے سے ساتھ ملاتے ہوئے پہلی عادت کو بھی دیکھ لیتے ہیں کہ دنیا میں کامیاب ہونے والے لوگوں کی پہلی عادت کیا ہوتی ہے کہ وہ مثبت سوچ کے حامل ہوتے ہیں یہ نان مسلم شخص ہے جس نے یہ بک لکھی اور دنیا کی کامیابی کے راز یہ جاننا چاہتا ہے یہ کیسے ہو سکتا ہے کہ قرآن نے ہمیں اس پہ کچھ نہ بتایا ہو پھر میں نے جب اس ساری باتوں کو یعنی یہ جو 7 پوائنٹس ہم ڈسکس کر رہے ہیں ان کو میں نے قرآن کے ساتھ ٹیلی کیا تو الحمدللہ مجھے اور زیادہ پیار آیا اللہ تعالیٰ پر کہ جو عادت یہاں پہلی عادت ہے نا وہی قرآن میں پہلی بات ہے اور وہ کیا الحمدللہ مثبت سوچ آپ کو بھی تو لگا ہوگا نا شکر کا نام ہے تقدیر پہ راضی رہنے کا نام ہے تعریف اللہ کی حمد اس کی شکر اس کا حالات کچھ بھی ہوں آپ کو کوئی نہیں گرا سکتا اگر آپ کی سوچ مثبت ہے آج ہم دوسری عادت کرنے لگے ہیں اور وہ کیا ہے مستقبل پر نظر رکھو چلیں ساتھ ہی پہلے اس کو قرآن سے بھی دیکھ لیتے ہیں حیرت کی بات ہے ہم مسلمانوں نے جو کام کرنے چھوڑے اللہ نے نان مسلم سے بھی وہ کام کروا لی اور کام جو بھی کرے گا اللہ اس کا ساتھ دے گا جو دنیا کے لیے کرے گا اللہ اس کو دنیا میں عزت دے گا اور جو آخرت کے لیے کرے گا اس کی تو پھر خوشی کی انتہا نہ ہوگی کوئی کہ جب میں نے یہاں غور کیا کہ اس مستقبل پر نظر تو مجھے فوراً قرآن پاک کی ترتیب پہ اور زیادہ پیار آیا کہ اہدنا الصراط المستقیم کہ اللہ سیدھا راستہ دکھا اور ساتھ ہی ساتھ سورۃ بقرہ کی آیت ذالک الکتاب لا ریب فیہ ھدی للمتقین اور متقی کون ہوتا ہے جو انجام کو سامنے رکھ کر کام کرے یعنی ایک انسان بہترین انسان کب بنے گا جو قدم گھر سے نکالے سوچے کہ یہ قدم مجھے کہاں لے کر جائے گا ایک عورت کہیں کھڑی تھی راستے میں کھڑے ہوئے کسی شخص سے اس نے پوچھا کہ یہ کدھر جا رہی ہے روڈ اس نے کہا یہ بتاؤ کہ تم نے کدھر جانا ہے کہنے لگی مجھے کوئی منزل سے غرض نہیں میں تو گھومنے نکلی ہوں تو کہنے لگا پھر تمہیں کیا لگے یہ جدھر بھی جا رہی ہے زندگی میں فوکس ہو کے اپنے مستقبل کے بارے میں سوچنا یہ اسلام نے ہمیں سکھایا متقی منزل پہ نظر رکھتا ہے سفر کتنا ہی لمبا کیوں نہ ہو منزل کتنی ہی دور کیوں نہ ہو اس کا آغاز پہلے قدم سے ہوتا ہے اور اگر آپ کا پہلا قدم خراب ہو غلط راستے پہ پڑ جائے تو باقی چیزیں بھی آپ کی غلط راستے پہ جائیں گی ہر کوشش جو اپنے طور پر تو آپ کوشش کر رہے ہیں وہ آپ کو آپ کی منزل سے دور کرے گی قرآن پاک اس کو کس طرح کہتا ہے ان نسائکم لشتا لوگو تمہاری کوششیں تو بکھری ہوئی ہیں تمہیں خود نہیں پتا تم کدھر گھوم رہے ہو اس لیے عقل مند کون ہے کامیاب انسان کون ہے جو اپنے مستقبل پر نظر رکھے خود سے پوچھئے چند سوالات اور اس ٹاپک میں بہت سارے سوال کریں گے خود سے کیا کبھی میں نے یہ سوچا کہ ایک سال کے بعد میں کہاں ہوں گی پھر نیکسٹ 5 سال کے بعد میں کہاں کھڑی ہوں گی اگر آپ کہتے ہیں کہ نہیں ایک تو ہوتے نا ازمپشنز تکے جو سب کر رہے ہیں ویسے میرے ساتھ بھی ہوگا یہ نہیں بات آپ کب سوچتی ہیں بیٹھ کے اور اگر آپ نے نہیں سوچا تو پھر معذرت کے ساتھ آپ اپنے مستقبل پر نظر رکھنے والوں میں نہیں ہیں آپ دیکھیے کہ فطرت کا اصول ہے آپ کوئی بھی کام کرتے ہیں نا تو پہلے اس کا نقشہ تیار کرتے ہیں کوئی مکان تعمیر ہو اب یہ بلڈنگ بنی تو پہلے اس کا نقشہ بنا نا کیک بنانا ہو پہلے آپ اس کی چیزیں جمع کرتے ہیں پھر تیاری کا مرحلہ آتا ہے نا کوئی تحریر لکھنی ہو تو کیا آپ اس کا خاکہ اپنے ذہن میں نہیں بناتے بالکل بناتے ہیں تو بالکل اس وقت آپ خود کو رکھیں اس جگہ پہ کہ میں ایک مشین ہوں یا میں ایک ایسی کارآمد چیز بننا چاہتی ہوں کہاں تک جاؤں اس کے لیے آپ کو پہلی چیز جو کرنی پڑے گی وہ کیا ہے کہ سوچیں نمبر ایک تھنکنگ پروسیس دوسری چیز آپ کوئی ایسی جگہ ڈھونڈیں جہاں بالکل تنہا ہوں اکیلے کوئی چیز آپ کے ذہن میں نہ ہو اسکول گھر بچے میاں جو بھی ہیں ان کی فکر چھوڑ دیں کون بیمار ہے کون خوش ہے کون کیسا ہے آپ اس کی فکر نہ کریں اور سانس روک کر دماغ کھول کر سوچیں آپ اپنے تصور میں لائیے کہ چند فٹ کے فاصلے پر ایک شخص ہے جو آپ کی طرف آ رہا ہے. پہلے آپ کو پتہ نہیں چلتا یہ کون ہے، لیکن جوں جوں وہ شخص آپ کے قریب آتا ہے تو آپ اس کو پہچان لیتے ہیں، کیونکہ وہ آپ ہیں. یہ آپ کا کون سا روپ ہے جو ایک سال کے بعد کا؟ پھر تصور میں لائیں کوئی شخص وہ دور کھڑکی کے پاس کھڑا اور قریب آ رہا ہے آپ کے پاس. وہ آپ کے 5 سال کے بعد ہیں، 6 سال 7 سال. پلاننگ کریں. ہم سب کے پاس وقت اتنا تھوڑا ہے کہ ہم اگر پلاننگ نہیں کریں گے تو ہم وقت کو ضائع کر دیں گے. اس کی چھوٹی سی ایک مثال دیتی ہوں کہ جیسے ہم اپنے عام طور پہ شہر میں اپنے گھر میں ہوتے ہیں، اللہ کی رحمت سے ہمارے پاس بہت ہوتا ہے، گھروں میں بھی بہت ہوتا ہے، بینکوں میں بھی سب ہے. ہم پیسہ خرچ کرتے ہوئے نہیں سوچتے، لیکن آپ امیجینیشن میں لائیں کہ آپ حج پہ گئی ہیں اور ایک لمٹ ہے، آپ اپنے ساتھ صرف 5-6 ہزار کرون لے کے جا سکتی ہیں. عقل مند لوگ سوچتے ہیں نا کتنے کا کرایہ ہے، کتنا ہمیں وہاں گھر پہ خرچ کرنا ہے، کتنے کا کھانا کھانا ہے. یعنی سفر میں پیسے کی قیمت بہت ہوتی ہے. وجہ کیا ہے کہ آپ کو پتہ ہے کہ میں باہر آیا ہوا ہوں اور مجھے جتنے دن رہنا ہے اتنا پیسہ یہ سارا ان دنوں میں استعمال کرنا ہے. بالکل اسی طرح آپ اپنے آپ کو لائیے کہ زندگی ہے کتنی، چند سال، چند مہینے، چند دن. اگر ہم وقت کی اس پونجی کو اور مال کی اور سکلز کی اور صلاحیتوں کو نہیں پہچانیں گے تو پھر سمجھ لیجئے کہ ہم لوگ کہاں کھڑے ہیں، ہم صحیح جگہ پہ نہیں کھڑے. پھر آپ سوچیں، ایک اگلا پوائنٹ اپنا سوچ کر لکھیے، پچھلے 1 سال میں میں نے اپنی زندگی میں کیا کیا. سوچئے یہاں آج، اگر آج کی ڈیٹ لکھیے، وقت پیچھے دیکھے تو آپ نے کیا کیا، آپ کیا سوچتے ہیں. پھر آپ دوسرا سوال خود سے پوچھئے کہ میں اپنے دل میں کیا سوچتی ہوں، ایک اطمینان کی کیفیت ہے یا بے اطمینان ہوں. اپنے لفظوں میں یوں کہہ لیں، بہت ہی آسان سی بات، کہ بھوک لگی بھی کیفیت ہے یا پیٹ بھری بھی کیفیت ہے. یاد رکھیے، جتنا ہم اپنی زندگی کے بارے میں سوچتے جائیں گے نا، اتنا ہی زیادہ ہمیں پیٹ بھرنے والی کیفیات آئیں گی. ہماری زندگی میں کوئی کمی ہوتی ہے نا تو ہمیں ایسے لگتا ہے کہ سم تھنگ از مسنگ. میں نے ایک جگہ پہلے ایکسپیرینس شیئر کیا تھا. ایک خاتون میرے پاس کلاسز میں آتی تھی، بڑی فیمس اور بڑی معروف، مال، دولت، شہرت، عزت، ماڈلنگ، بیوٹی پارلر، بوتیک، یہ سب کچھ اس کا فیلڈ تھا. لوگ سوچتے تھے یہ بڑی خوش قسمت ہے. لیکن وہ میرے پاس بیٹھ کے مجھے کہا کرتی تھی کہ مجھے لگتا ہے کہ میری زندگی میں کوئی کمی ہے، لوگ میرے آگے پیچھے بھاگتے ہیں اور میرا دل کرتا ہے مجھے تنہا چھوڑ دیں. لیکن جب میں آپ کی کلاس میں آ کے بیٹھتی ہوں تو مجھے ایسے لگتا ہے کہ اب میں کچھ پا رہی ہوں. یہ کمی آپ اپنے اندر دیکھیں. الحمدللہ، آپ دیکھیے، جب زندگی با مقصد ہوتی ہے نا تو آپ کو اپنے سے پیار صرف اس لیے ہوتا ہے کہ اللہ تعالیٰ آپ کچھ کرا لے. آپ خود کہیں گے، اگر آپ اس ایڈوانس کورس سے پیچھے اپنے پچھلے سال کو اپنے قرآن کے سفر کے ساتھ جوڑیں تو میں یقین سے کہہ سکتی ہوں کہ آپ سب کو ایک آسودگی کا احساس ہوگا. جو وقت آپ نے پچھلے کورس میں گزارا، کیا آپ کا وہ وقت آپ کی زندگی کا پرائم ٹائم نہیں تھا؟ حالانکہ آپ کتنا رگڑے، کتنا پسے، کتنے ٹیسٹ، کتنے اسائنمنٹ، کتنی گرمی، کتنی سردی، سب ہوا نا، لیکن آپ اللہ کو حاضر ناظر جان کر خود کو جواب دیں، آپ کا دل خوش ہے کہ نہیں؟ مطمئن ہے نا آپ کا دل خوش ہے؟ اس سے پتہ چلتا ہے کہ آپ کا یہ پچھلا سال آپ کے اپنے ارادوں، آپ کی تمنا اور آپ کے خیال میں بہتر تھا. بس اب ہم دوسروں کے لیے بہت کچھ کر رہے ہوتے ہیں لیکن ہم اپنے لیے کچھ نہیں کرتے، گلٹ ہوتا ہے. اس کے بعد دل میں گلٹ آتا ہے، وہ کسی نہ کسی گلٹی کی صورت میں یا ڈپریشن کی صورت میں یا پریشانی کی صورت میں نکل آتا ہے. اب اس پچھلے سال کو سوچنے کے بعد آپ اپنے بارے میں سوچئے، اب میں کیسا بننا چاہتی ہوں. مثال ہے کہ آپ سب میرے گمان کے مطابق اس وقت قرآن سے جڑے ہوئے لوگ ہیں، آپ ایک باشعور انسان ہیں، قرآن کے سفر نے آپ کو بامقصد بنا دیا، زندگی کا آپ کو اصل مزہ ہی اب آیا. اب آپ چاہتے ہیں کروں گے، اب آپ خود کے لیے کچھ لکھیں جو آپ کے دل کی خواہش چھپی ہوئی ہے نا. کیونکہ پچھلے 1.5-2 سال سے آپ لوگ دیکھ رہے ہیں، یہاں کلاسز لیتے ہوئے، ٹیچرز کو گروپ لیتے ہوئے، کسی کو آپ پیپر چیک کرتے دیکھیں گے، کسی کو آپ کے گھر میں صبر کرتے دیکھیں گے، کون آپ کے ساتھ کوآپریٹ کر. آپ اپنے اندر کوئی چیز چھپی ہوئی ہے نا کہ آپ کل کیا بننا چاہتی ہیں، وہ لکھیں، اپنے نوٹس میں خود لکھیں، یعنی علمی سفر کے ناطے سے لکھ لیں اور گھریلو زندگی، خاندانی زندگی سے، جیسے بھی چاہیں، جو آپ اس بات کو سن کے اپنا فیلڈ بنانا چاہیں. آپ کو شوق ہے کہ میں ایک گروپ لیڈر بنوں، وہ لکھ لیں، کورس انچارج بنوں، وہ لکھ لیں، کلاس کوآرڈینیٹر بنوں، وہ لکھ لیں، ٹیکنیکل سٹاف میں آ جاؤں، وہ لکھ لیجئے، آفس میں بیٹھوں، یہ لکھ لیں، کچھ نہ کچھ ضرور لکھیں. अगर नहीं लिखेंगे ना, आप कोशिश नहीं करेंगे, फिर आप कहेंगे और मैंने अब क्या करना है, सब कुछ तो कर लिया, अब तो कुरान भी आ गया है। इसके बाद अब नेक्स्ट चीज़, हमने पीछे बहुत बात की है ना इस करेक्टर बिल्डिंग पे, कि जब बचपन से हमारे रुझानात को देख कर हमारे एजुकेशन का माँ बाप फैसला करते हैं ना, तो बहुत कामयाबी होती है। लेकिन ऐसी मिसालें आपको सुनाई हैं कि बच्चा बनना कुछ चाहता था, माँ बाप ने सारी ज़िंदगी उसको किसी और स्कूल कॉलेज में पढ़ा दिया, जवानी पे वो सिर्फ एक क्लैश है, वो कहते हैं आपने क्यों पढ़ाया, वो कहते हैं हमने इतना पैसा लगाया तुम नौकरी करो, वो कहते हैं मैंने कब कहा था करो, इस तरह की शख्सियत है। आप अब अपने आप को इस वक्त सोचें कि आप बिल्कुल अर्ली टीनेज हैं, 8, 9, 10 साल, अब आपको अपनी ज़िंदगी का फैसला करना है। अभी आपने एक छोटा सा नुक्ता लिख लिया है, और हर बंदा जो चीज़ लिखे ना वो अपनी सलाहियतों को सामने रख के लिखे। दिन में रखिएगा कि कारामत बनने के लिए ज़रूरी नहीं है कि फल बने, जो दरख्त से गिरेगा और लोग खाएंगे और उसमें मीठा रस है और लोग उसको पकता हुआ देखेंगे। दरख्त की छाल भी बड़े काम की चीज़ है, उससे कितना कुछ बनता है। दरख्त का तना कितना अहम है, उससे फर्नीचर बनता है। वो जड़ें कितनी अहम है जिन्होंने उस दरख्त को सहारा दिया हुआ है। इसलिए जो भी अपने लिए चीज़ लिखे ना, वो अपनी शख्सियत और अपनी सलाहियतों को सामने रख के बनाएं, वरना आप कर नहीं सकेंगे, मुमकिन नहीं, क्योंकि फिर आप अगले स्टेप पे पीछे हट जाएंगे। कोशिश बहुत करेंगे आप, लेकिन या आप पीछे हट जाएंगे या आपको पीछे हटा दिया जाएगा। हर बंदे की कामयाबी कहती है कि वो ख़ुद को पहचाने, और अल्लाह ताला ने हर इंसान को मुख्तलिफ खूबी दी है। जैसे पहाड़ का एक अपना हुसन है और खाई का एक अपना हुसन है, दरिया बहता है तो अच्छा लगता है और हवा चलती है तो अच्छी लगती है। आप पहचानने, आपने इस कायनात को नफ़ा देना है, वम ममायन फो ना सुम कुस, तो आपने क्या बन के देना है, हवा बन के देना है, आपने ऑक्सीजन बनना है, आपने क्या बनना है। और जो अल्लाह ने आपको सलाहियत दी है ना, उस पर खुश हो, मत अपने आप को ज़ाया करें दूसरी चीज़ों में, कोई एक चीज़ में स्किल पैदा कर ले, अल्लाह आपको खूबी दे देगा। आपको पता है कि हज़रत खालिद बिन वलीद रज़ी अल्लाह अन्हु के बारे में मैं सुन रही थी, अब आप नाम सुने ज़रा, खालिद बिन वलीद का तलवार आती है हाथ में, सैफुल्लाह का लकब है उनका, इतने बहादुरी के जौहर चलाए, एक मौके पे उनको किसी को पढ़ाना पड़ गया, आए तो इतनी सीधी पड़ी जा रही, किसी ने उनसे पूछा ये तुम्हें क्या हुआ, तो बड़े फ़खर से कहते हैं ये हाथ तलवार के लिए बना है, मैं तलवार चलाऊँगा, मैं क्यों पढ़ाऊँ। इसी तरह आप देखिए कि अबू हुरैरा रज़ी अल्लाह अन्हु शायद ही कभी तलवार पकड़ी हो, वो उनका इल्मी मैदान था। तो ख़ुद को पहचाने, ज़िंदगी बहुत थोड़ी है, यकीन करें। आपको अल्लाह ने लंबे कद का दिया, अब ये लंबा ही रहेगा, छोटे का दिया, मुस्बत सोच आपकी बन गई अल्हम्दुलिल्लाह, अब आप अपनी फ्यूचर प्लानिंग करें। मैंने एक चीज़ बनना है, ऑलराउंडर बनने में कम अज़ कम एक पूरी ज़िंदगी लग जाती है। आज भी आप किसी भी एमेरॉन कंपनी या फलां या इकिया के बड़े किसी लीडर को जाके मिलिए, उसके पीछे कई सालों की तहें लगी होंगी, फिर एक वक्त आता है आप सब कुछ बन जाएंगे। लेकिन फर्स्ट स्टेप क्या है कि अपनी एक खूबी को चूज़ करें और उसमें महारत हासिल करें। अब अगला अपने से सवाल करें कि जो मैं बनना चाहती हूँ मुझे उसके लिए करना क्या है, मेरी क्या खसूसियात है। मिसाल देती हूँ कि आप बनना चाहते हैं तजवीद टीचर, और आपको तजवीद के रूल्स ही नहीं याद हो रहे, या आप कुरान ही नहीं पढ़ती, सारा दिन किचन में काम करती रहती हैं और सफाइयाँ करती रहती हैं, और आप चाहती हैं कि मैं तजवीद टीचर बनूँ, मैं एक्सीलेंसी से पढ़ूँ, नहीं पढ़ा सकेंगी। फिर आपको क्या करना चाहिए, पीरियड तजवीद करना छोड़ें, बाकी छोड़ दें, समझ रहे ना। यानी खुद को खुद पूछे, आप चाहती हैं कि मैं रिसेप्शन पे बैठूंगी, मुझे ये अच्छा लगता है, ये तो एक किस्म की चौकीदारी है अल्लाह के घर की, और अल्लाह के घर के रास्तों के पहरे देने वालों की आंखों पे अल्लाह ने जहन्नम को हराम किया है। तो फिर आप सोचें मेरे अंदर क्या स्किल्स होनी चाहिए, कोई आ जाए तो मेरे हाथ कांपने लगते हैं, बात ही नहीं कर पाती, पब्लिक डीलिंग कैसी। फिर आप उन लोगों को जज करें, सर्च करें जो बहुत अच्छी बात करते हैं लोगों से, शादियों में आप जाएँ, फंक्शंस में जाएँ, कुछ करें, अस्सलामुअलैकुम क्या हाल है, आप फ़ौरन उनको देखें, कॉपी करें, कितने अच्छे लगते हैं। खुद से पूछें मुझे कौन अच्छा लगता है, भला फुला भला क्यों देखता है, अच्छा उसमें ये खूबी है, वो स्माइली बहुत है, वो बहुत अपने आप को नपा तुला रखता है, डिसेंसी उसमें, बस उसको फॉलो कर ले। यकीन करें, एक बात जहन में रखिएगा, नए तजुर्बे करने की बजाय पहले से किसी मॉडल को लें और फॉलो करें। मैंने इस चीज़ से बहुत सीखा, हमारे माशरे का एक दस्तूर बड़ा बुरा है, और ख़ास तौर पर जब उसको दीन पर फैलाते हैं, और वो कह के हर बंदा नया तजुर्बा करना चाहता है, सारी ज़िंदगी तजुर्बे में गुजर जाएगी, जब आप कुछ करने के काबिल होंगे तो आपके जाने का वक्त आएगा। आप जो करना चाहते हैं ना, उसका एक मॉडल चूज़ करें, कॉपी नहीं मैं कैरी करने को, मॉडल, कॉपी और मॉडल में ज़मीन आसमान का फ़र्क होता है। आप उस मॉडल को सामने रखें, फिर आपको इंसान होने के नाते उसकी खूबियाँ खामियाँ, उसकी कामयाबियाँ नाकामियाँ दिखती जाएंगी। उस मेयार को सामने रख के बस काम शुरू कर दें। जो चीज़ आपको उस सिस्टम की बुरी लगती है आप छोड़ दें, जो उस इंसान की आदत अच्छी लगती है उसको ले लें, जो तरीका अच्छा लगता है जो बुरा लगता है, इस तरीके से आप देखेंगे कि बहुत जल्दी आप काम करेंगे, कामयाबियों का सफ़र तय करेंगे। कुछ लोग साल दो साल में बहुत आगे चले जाते हैं, कुछ 10 साल में भी नहीं जाते, क्योंकि वो किसी को आइडियलाइज नहीं करते। किसी को अपना मॉडल बना लीजिए। फिर उसके बाद आप अगला सवाल खुद से करें कि जो मैं बनना चाहती हूँ, जो खूबियाँ मैं अपने अंदर पैदा करना चाहती हूँ, उसके रास्ते की रुकावटें क्या हैं। ये नेक्स्ट आपका स्टेप होगा, रुकावटों को ढूंढिए कि मैं क्या चीज़ अपने रास्ते से हटाऊं कि मैं इस काम पर जल्दी से जल्दी आगे जा सकती हूँ। तो आप देखेंगे कि इंशाल्लाह आपके सामने कुछ चीज़ें आएंगी। पहली चीज़ तो आपके सामने आएगी और वो क्या है जो आपके और मेरे मुस्तकबिल पर असरअंदाज होती है। अब वो हम पॉइंट्स लिखेंगे, कैसे करें, काम भी तो करना सोचना है ना। पहली चीज़ तो हमने अभी तक जो कर ली है वो मंसूबाबंदी है, प्लानिंग, सोचिए करना है, बैठिए गौर कीजिए कहाँ करूँ कैसे करूँ, चाय पीते हुए सोचिए, कभी बाहर खिड़की से देखते हुए सोचिए, अच्छा कायनात इतनी प्यारी है, मैंने भी कुछ करना है, अल्लाह आपने तो इतनी बड़ी दुनिया बना दी, मैंने भी एक छोटी सी दुनिया बनानी है, अल्लाह आप अलहादी हैं, इतनों को हिदायत देते हैं, अल्लाह मुझसे भी कुछ काम करा। इस तरह ख्वाब सोचें, ख्वाब देखें, इस तरह बड़ी बातें करें। क्योंकि देखिए जब आप मंसूबाबंदी नहीं करेंगे ना तो लोग आपको यूज़ करेंगे। किसी का बड़ा अच्छा जुमला मैंने कहीं पढ़ा कि उन्होंने कहा कि तुम अपने बारे में सोचो कि तुमने क्या करना है, नहीं करोगे ना तो लोग तुमसे कराएंगे। तुम अपनी ज़िंदगी को प्लान करो वरना वक्त तुम्हें इस्तेमाल करेगा। तो इस तरह सोचिए। उसके बाद फिर अब आप अपने आप को इस चीज़ के लिए लीजिए कि मेरे रास्ते में क्या क्या चीज़ें हैं जो मेरी इस मामले में मेरे पर असरअंदाज होंगी। तो उसमें सबसे पहली चीज़ जो आप नोट करेंगे वो आपके दोस्त हैं। दोस्तों को आप कह लीजिए अहबाब, रिश्तेदार, यानी आप आज से अपने आप को इस नज़र से देखें, मैं आगे बढ़ना चाहती हूँ, समझे ना कि मैं यहाँ खड़ी हूँ और वो ऊपर पहाड़ की चोटी है, या मुझे एक काला किरदार बनना है। तो मेरे मुआविनीन में सबसे बड़ी चीज़ मेरे दोस्त हैं। दोस्त से मुराद के जिससे दिल लगता है। याद रखिए ये इंसान की कामयाबी और नाकामी पर बड़ा गहरा असर करते हैं। एक शख्स ने अपनी बात शेयर की कि मैं जब हाई स्कूल में था तो एक लड़के से मेरी दोस्ती हो गई, मुझे अच्छा लगा, मैं उसके साथ छुट्टियों में कहीं चला भी गया। वो लड़का ना चाहते हुए भी, मुझे नहीं पता मेरे साथ क्या कर रहा है, लेकिन उसने मुझे आहिस्ता आहिस्ता हीरोइन की तरफ डाल दिया। किसी ऐसी फील्ड में गया जहाँ वो खशखाश नहीं होती। उसने मुझे वो चखाई, फिर मैंने चखी, फिर उसने कहा देखो कैसी है, मुझे अच्छा लगा, मज़ा आया। और थोड़े दिन के बाद मुझे फील हुआ कि मुझे नशे की आदत हो रही है। कहता है अभी मेरा शऊर मौजूद था तो फिर मैंने एकदम फैसला किया कि मुझे इस दोस्त को छोड़ना है। मैंने जब उसको छोड़ा तो मैं तन्हा हुआ, थोड़ा सा मुझे मुश्किल हुआ, फिर नया दोस्त ढूंढना उसमें वक्त लगा, लेकिन कुछ अरसे के बाद वो जो मेरे अंदर इब्तदाई तौर पर नशे की आदत आ चुकी थी वो अल्हम्दुलिल्लाह छूट गई। तो आज इस मोड़ पे आप सोचिए कौन सी दोस्ती आपको आपके मकसद को पाने में मददगार साबित हो रही है और कौन सी अलग कर रही है। दोस्त हमारा हल्का अहबाब, हमारे साथी, आपको पता है बहुत चोर दरवाज़ा एक होता है। हम 100 लोगों के बीच में बहुत अच्छे होते हैं, सिर्फ एक बंदा हमारे पास आता है ना तो हमें मुश्किलें सूझती हैं, वो गुनाह की भी, वो नफरमानी की, छिछोरपन की। मैंने देखा बाज लोग बड़े डिसेंट होते हैं, लेकिन दुआ करें आप उनको उनके किसी दोस्त के साथ ना देखें। इस तरह छिछोरे अंदाज से उससे मजाक और हंसी और खेल तमाशा और होकर कि आप हैरान हो जाते हैं कि ये मेरा तो इमेज कोई और था, राइट? तो आज से अपने दोस्तों को अपनी कामयाबी के नाते से देखिए। अगर अभी आप अपने आप को डोमिनेंट पर्सनैलिटी में नहीं पा रहे ना कि आपका असर आपके दोस्तों पर होगा, तो वक्ती तौर पर ऐसी महफिलें, ऐसी दोस्तियों से इज्तनाब करें। झूठ ना बोलें, इज्तनाब करें। जैसे आप किसी मौके पे, हर मौके पे वैसे भी तो नहीं होते, यानी ऐसी चीज़ें जो आपको मकसद से दूर करते हैं। दूसरी चीज़ जो आपकी कामयाबी के रास्ते में एक संगे मील साबित हो सकती है वो है कि आपका लर्निंग पॉइंट, जिसको स्कूल कह लें। अब ये जो चीज़ें हम पढ़ें सिर्फ आप खवातीन या कुरान पढ़े हुए लोगों के लिए तो नहीं पढ़ें, कामयाब तो लोग स्कूलों कॉलेजों में भी होते हैं। आप किस स्कूल का इंतखाब करते हैं? चूँकि हम कुरान के नाते से ये कोर्सेज करते हैं ना, तो मैं इसको इस सेंस में लेती हूँ कि आप अपनी मजहबी तालीम कहाँ से पाते हैं। लेट्स सी, अगर कोई मर्द ये बात सुने तो मतलब ये कि आप किस मस्जिद से मुंसलिक हैं, आप 5 वक्त नमाज पढ़ने कहाँ जाते हैं, आप हफ्ताबार कोई दर्स सुनना तो आप किस जगह का इंतखाब करते हैं, आपने कुरान सीखना था तो आप कहाँ गई, किस इदारे में गई आप, ناموں سے زیادہ کس سوچ کے حامل لوگوں کے ساتھ بیٹھتی ہیں. بہت گہرا اثر ڈالے گا یہ چیز آپ کے مستقبل پہ. آپ الحمدللہ قرآن سے جڑی ہوئی ہیں, آپ لوگوں نے پچھلی زندگیوں میں بھی قرآن پڑھے. آپ میں سے کتنے لوگ ہیں جو یہ کہتے ہیں کہ یہ سبیل الجنہ کورس کرنے سے پہلے بھی آپ کا دین سے تعلق تھا؟ الحمدللہ ہوگا, یہ تو نہیں کہ ہم بے دین لوگ ہیں, باقاعدہ تعلیم نہیں حاصل کی آپ میں سے کسی نے بھی, رائٹ؟ تو پہلی دفعہ آپ سب کو یہ پلیٹ فارم ملا نا نور القرآن کے نام سے, اور آپ نے سبیل الجنہ کو پایا. آپ کو لگتا ہے کہ آپ نے ٹھیک فیصلہ کیا؟ کیا اس ورتھ اٹ؟ آپ کا جو ورک, جو ایفرٹ, جو محنت جو لگی, آپ کو اس کا کچھ اثر ملا نا؟ تو بس آپ یہ دیکھ لیجئے جو بات ابھی کرنے لگی ہوں کہ آپ کے مستقبل کے طرف بڑھنے میں اسکول یا ادارے کا کتنا گہرا تعلق ہوتا ہے. جو سفر آپ طے کر چکی ہیں الحمدللہ, اور اس نے آپ کو یہاں کھڑا کیا, اگر آپ نے قرآن کا یہ سفر نہ شروع کیا تھا تو آج آپ یہ کورس کرنے بیٹھتی؟ ہم نے کہا نا چھوڑو وہ سردیاں آ رہی ہیں, جا کے رضائیاں کھولیں اور چلو سیل لگ رہی ہے اور موٹے کپڑے لے لیں اور جوتے لے لیں اور یہ کر لیں, مقصد ہی نہیں ہوتا. تو اچھی جگہ پہ بندے کا تعلق جوڑنا, یہ فائدہ ہوتا ہے. دیکھیں کہ کوئی کام بھی آپ گھر بیٹھ کے نہیں کرتے نا, قرآن آپ کو مجبوری میں گھر میں بیٹھ کے پڑھنا پڑے تو پڑھیں, لیکن کسی چیز کو سسٹم کا حصہ بن کے کریں گے نا, انشاءاللہ آپ کی پہچان بھی ہوگی اور آپ کو بہت زیادہ سپورٹ بھی ملے گی اس میں. تیسری چیز جس کا آپ کی زندگی پر اثر ہوتا ہے, خود سے پوچھئے کہ میرا لیڈر کون ہے. لیڈر سے مراد یہ کہ میں لاشعوری طور پر کس کو فالو کرتی ہوں. مثلاً کچھ لوگ جو بہت فلمیں دیکھتے ہیں وہ ہو سکتا ہے کسی اداکارہ گلوکارہ کو فالو کرتے ہوں, کچھ سیاست سے بہت شغف رکھتے ہیں تو وہ کسی سیاسی رہنما سے متاثر ہوتے ہیں, اسی طرح کچھ لوگ تعلیمی میدان میں ہوتے ہیں تو وہ کچھ استادوں کو دیکھتے ہیں. آپ خود کو چیک کریں میری اندر کی پرسنالٹی کیا ہے. مثال دیتی ہوں, جیسے آپ دیکھیے کہ کچھ لوگ حسن پرست ہوتے ہیں اور یہ ہمیں خود نہیں پتہ ہوتا, یہ چیزیں ہمارے رویوں سے پتہ چلتی ہیں. کچھ لوگ حسن پرست ہوتے ہیں نا, آپ آزما کے دیکھ لیجئے وہ خوبصورت لوگوں کے ساتھ رہنا, دعوتوں میں, کھانے میں, پینے میں, بات کرنے میں, بچوں کو پکڑنے میں, کھانے میں, اس طریقے سے وہ ان کی طرف زیادہ مائل ہوتے ہیں. کچھ لوگ منی لور ہوتے ہیں, مال سے محبت کرتے ہیں. آپ دیکھیں گے نہ چاہتے ہوئے بھی امیر لوگوں کے وہ قریب بیٹھنا چاہتے ہیں. تو آپ آج ڈسکور کریں کہ میرا قائد کون ہے, میں کس کو فالو کرتی ہوں, کس قسم کی سوچ کے لوگ جو ہیں وہ میرے لیے ایک مشلے راہ بنے ہوتے ہیں اور میں ان کو دیکھتی ہوں. بعض دفعہ ہمارے مقاصد, ہماری جو چیزیں کامیابی کے تھے اس کے اور راستے میں بیچ میں کوئی اس طرح کی ہرڈل آ جاتی ہے کہ ہم متاثر کسی اور سے ہوتے ہیں اور کام کچھ اور کرتے ہیں. میں آپ کو پریکٹیکل مثال دیتی ہوں. ایک کسی فیملی کی بات ہے کہ وہاں ایک جو گھر کی بیٹی تھی وہ بہت مالدار گھر میں تھی, اور دولت اور منی اور جو بھی سمجھیں کہ باہر کے ملکوں میں جانا اور آنا, اس قسم کا ان کا اسٹیٹس تھا. اب اسی فیملی کی ایک خاتون, ان کو اتنی پتہ, وہ دیکھنے میں آپ کہہ سکتے ہیں کہ اللہ لوک لگتا بندہ, جیسے کوئی اتنی سمجھ نہیں ہوتی, بہت سیدھا سادہ, لیکن ان کی ایک دعا ہمیشہ, وہ اپنی بیٹی کے لیے دعا کیا کرتی تھی, اللہ میری بیٹی کا نصیب ایسا کرتے. اور وہ کس کی بات کرتی تھی, جو باہر جاتی آتی گھومتی پیتی کرتی, یعنی لاشعور میں تھا. پھر اسی طرح اس فیملی میں ایک اور بھی فیملی تھی کہ جہاں بھی دولت کی بہت ریل پیل تھی. تو انہوں نے جب اپنے بیٹوں کی شادی کرنی چاہی تو وہ ہمیشہ کہتی تھی اللہ مجھے بہو اس خاندان سے دے. اب یقین کرے ہو سکتا ہے ان کو آج بھی نہیں پتا, لیکن جب آپ بیہیویئر اسٹڈی کرتے ہیں نا, تو مجھے جو اس میں سے چیز سمجھ آئی نا, وہ ان دونوں چیزوں میں مال تھا. اور وہ مال کی محبت ان کے دل میں کیوں تھی, کیونکہ وہ خاتون خود احساس کمتری کا شکار ہیں. ان کے منی کو اور شوہر کے مال کو کسی وقت کمی ہوئی بیشی ہوئی, کچھ کہانیاں ہوں گی. مقصد کیا ہے کہ آپ خود کو خود پہچانیں کہ آپ کہاں کھڑے ہیں, ٹھیک ہے؟ پھر اس کے بعد آج پھر ایک ہم تحریر لکھیں گے, جیسے عہد نامہ آپ نے پہلے لکھا تھا اپنے وقت کے بارے میں, اب ہم اپنی شخصیت کے بارے میں ایک عہد نامہ لکھتے ہیں. انشاءاللہ اس سے بھی آپ کو بہت زیادہ فائدہ ہوگا. اور وہ کیا ہے کہ آج آپ اپنے نام ایک خط لکھیں, اتنی خوبصورت تحریر لکھیں کہ بس جس ایک تحریر کے اندر آپ کی اگلی زندگی کا پورا سانچہ ڈھل جائے. جیسے آپ دیکھیے کوئی ملک ہے نا, اس کا ایک آئین ہوتا ہے, دستور ہوتا ہے, قانون ہوتا ہے, پھر اسی کے مطابق چلتے ہیں نا. اس طرح آج سے آپ اپنا ایک آئین مرتب کریں, اپنے لیے ایک ضابطۂ اخلاق رکھیں. کچھ لوگوں کے میں آپ کو سیمپل پڑھ کے سناتی ہوں. कुछ लोग हैं उन्होंने पोएम की सूरत में लिखे अपने, किसी ने कुछ तो एक बी तहरी, इसने एक तहरीर अपने बारे में लिखी, मैं पढ़ के सुनाती हूँ और इससे आपको बहुत सारे हिंट्स मिलेंगे इंशाल्लाह। कहता है, सबसे पहले तो मैं खुदा से वफादार रहूँगा। इस्लाम भी तो यही कहता है, कहाँ से बात शुरू करता है, अल्लाह ताबुदु इल्ला इय्याहु, सूरह बनी इसराइल में अल्लाह की इबादत करो। इस्लाम क्या फिर उसके बाद कहता है, वबिल वालिदैन एहसाना, तो दूसरे नंबर पर यह कहता है, मैं ख़ानदानी इत्तेहाद की ताकत को कमतर ख्याल नहीं करूँगा, यानी स्ट्रॉन्ग फैमिली बॉन्ड। इस्लाम भी तो ये कहते हैं ना, रिश्तेदारियों को मिलाना, और इसमें ख़ास तौर पर माँ बाप की बात है, यानी मैं अपने ख़ानदान को स्ट्रॉन्ग करूँगा। तीसरी, मैं अच्छे दोस्तों को नज़रअंदाज नहीं करूँगा, ताहम अपने लिए मखसूस वक्त में इनसे अलहदा हो जाऊँगा। ये भी एक अच्छी बात है कि मैं अच्छे दोस्तों को रखूँगा अपने इर्द गिर्द, लेकिन जो वक्त मेरा है वो मैं उनको नहीं दूंगा। नेक्स्ट पॉइंट लिखता है, मैं अपने रास्ते में आने वाली तमाम मुश्किलात पर हौसले से काबू पाऊंगा। आप लिख के तो देखे ज़रा खुद को, जब मुश्किल आएगी ना आपको अपना ये लिखा हुआ जुमला याद आ जाएगा, अच्छा मेरे रास्ते में जो मुश्किल आ रही है मैं हौसले से काबू पाऊंगी। यकीन करें, आप कभी भी दूसरों को अपने आंसू नहीं दिखाएंगे, कभी अपने दर्द और दुख नहीं दिखाएंगे। ये ऐसी चीज़ें होती हैं जो इंसान को हिम्मत देती हैं। आप देखें कि खुद को पहचानने का आप एक छोटा सा मेयार लाएं, इसी के साथ यानी हम बात कर लेते हैं अपने आप को चेक करने की, कि मैं अपनी तकलीफ़ कितनी जल्दी लोगों को बताती हूँ। आप ये खुद से सवाल लिखें, जब मैं किसी तकलीफ़ में होती हूँ तो क्या मैं फ़ौरन लोगों को बता देती हूँ, क्या मैं दूसरों को ढूंढ रही होती हूँ कि कोई मेरा गम सुने। हमारी तकलीफ का असर किसको पता चलता है, ये देखें। हमने थोड़ा सा मुस्बत सोच में काफ़ी इस पे बात की थी, लेकिन जो मेरे इस वक्त सवाल है वो ये है कि जब मुझे कोई तकलीफ़ होती है, जिस्मानी तकलीफ़, रूहानी तकलीफ़, कोई गम की खबर, कोई खुशी की खबर, दूसरे को पता चलता है कि नहीं। आप देखिए कि जैसे मैं इस बात को कह रही हूँ तो मेरे जहन में प्रेशर कुकर की मिसाल आ रही है। आप कुछ बर्तन ऐसे जब उनमें खाना पकाते हैं ना, ऊपर से ढक देते हैं, पता नहीं चलता कि अंदर क्या है इसके, क्योंकि पूरे टाइट होते हैं, ऊपर उसके विसल भी लगी होती है। लेकिन आप खुले ढक्कन में या ढीले सुराखों वाले खाने में आप सवैयाँ पकानी शुरू कर दें, सारे घर में सवैयों की स्मेल हो जाएगी ना, होता है ना। इस तरह इंसान भी दो किस्म के होते हैं, कुछ होते हैं वो प्रेशर कुकर की तरह अपने अंदर प्रेशर रखते हैं, वो अपने गम अंदर रखते हैं ना, तो वो ज़्यादा उड़ेंगे। मेरे जहन में ऐसे आ रहे जैसे वो एक गुब्बारा नहीं होता गैस वाला गुब्बारा, जितनी गैस अंदर भरेंगे उतना गुब्बारा ऊपर उड़ेगा ना, और जिसके अंदर छेद कर दें तो वो ख़त्म हो जाएगा। बिल्कुल याद रखिए, जो हमारे रास्ते की मुश्किलात होती हैं ना, वो हमें ऊंचा उड़ाने के लिए होती हैं। अल्लामा इकबाल ने भी कुछ कहा था ना कि तुंदी बाद मुखालिफ से ना घबराए औकाब, ये तो चलती है तुझे ऊंचा उड़ाने के लिए। मुश्किलात हौसले के साथ काबू पाना। मैं आपको एक छोटी सी मिसाल देती हूँ। एक शख्स था तो कहीं से गुजरता था तो उसको हमेशा एक बड़ा खूबसूरत शख्स नज़र आता था, जवान, करली बाल, गोल्डन हेयर, वाइट, ऊंचा, लंबा, सब कुछ ना। तो ये हमेशा उसको देख के अल्लाह से शिकवा बड़ा करता था, मुझे क्यों सा बनाया, इतना प्यारा, इस तरह की बात है। और ये रोज़ दोनों खड़े होते थे बस के इंतज़ार में ना, तो जो ही बस आती थी ऊपर चढ़ जाता था, दिस एंड दैट उसको नहीं पता चलता था। किस्सा मुख्तसर, काफ़ी अरसे के बाद उसको पता चला कि इस शख्स की एक आँख नहीं है, लकड़ी की आँख थी। और वो कब पता चला, जब किसी हादसे की सूरत में उसकी दूसरी आँख चली गई। उसने बताया ही नहीं किसी को कि मेरी एक आँख से मुझे दिखता। ये तो मुसलमान किरदार भी एक ऐसा तारीख का मेरे जहन में आ रहा है कि वो अपना आप इतना छुपाते थे कि जब दूसरी आँख गई तो लोगों ने उसको तसल्ली दी, क्या हुआ, फिर क्या हुआ, तो एक आँख से भी तो अल्लाह का काम कर सकता है, तो फिर पता चला कि एक ही थी। इसी तरह एक किरदार ऐसा था कि वो बंदा उसको देख के बड़ा जलता था कि हाय ये बड़ा खूबसूरत है, ऐसा है, वो है। लेकिन एक दफ़ा किसी मौके पे करीब हुआ, उसके पता चला कि वो शख्स बैठ नहीं सकता, या वो खड़ा हो सकता है या लेट सकता है, लेकिन उसने अपना आप छुपाया हुआ था। तकलीफ़ होती है, अपनी मुश्किलात अपने तक रखें, आप आजमा के देखेंगे। जब हम दूसरों से किसी से भी अपना दुख सुख करेंगे ना, तो याद रखिए हम हल्के हो जाएंगे, हमारी हवा उखड़ जाएगी। जैसे वो एक्टिविटी बना लें, गैसी गुब्बारा है ना, अंदर हवा गैस भरी रहेगी ना तो वो ऊपर उड़ेगा, और आप उसको पंक्चर कर देंगे, उसको बताओ, उसको इधर दर्द उधर ये है, मियाँ नहीं अच्छा, बच्चे नहीं सुनते, रिश्ता नहीं अच्छा, सास नहीं अच्छी, बहू नहीं अच्छी, आप बिल्कुल खोखले हो जाएंगे, बिल्कुल खोखले हो जाएंगे। अपना आप बहुत छुपाना चाहिए, ये भरम भी होता है, इसी को खुद ही कहते हैं। आप किसी से कहते हैं ना, सॉरी मैं बीमार हूँ, मैं आपका काम नहीं कर सकती, तो आप इससे पहले एक दफ़ा सोचें, अल्लाह की शिकायत लगाओ। देखिए कुछ चीज़ें तो दिखेंगी, इंसान है, मैं ये नहीं कह रही आप टार्जन बन जाएं या कोई आप खरफन मौला बन जाएं। अभी इस वीकेंड पे हम सफ़र में थे और आप सोचें कि जब मैं एयरपोर्ट के लिए बैठ रहे हैं वापसी पे, एकदम कुछ मुझे ऐसे फील, मुझे नहीं पता क्या हुआ है, कोई चीज़ हुई तो मेरी कमर में बल पड़ गया। यकीन करें इस वक्त भी मैं जैसे बैठी हूँ ना, ये मुझे पता है। और सदफ़ मेरे पास सबसे ज़्यादा इन 4 दिनों में रही है, उससे भी पूछ ले कि मैंने एक दफ़ा नहीं इसको, अभी भी मैं लेट जाऊँ तो मैं अपने आप से उठ नहीं सकती, मुझे तकलीफ़ होती है बहुत ज़्यादा। एक ख़ास एंगल से मैं नहीं उठ सकती, मैं एक तरफ से बैठ नहीं सकती, मैं डरते हुए लेटती नहीं हूँ कि मैं लेट गई तो मैं खुद नहीं उठ सकती, मैं अपने मियाँ का हाथ पकड़ के उठती हूँ। तो छुट्टी करने के बड़े बहुत सारे मौके हैं, मैंने मानना ही नहीं कि मुझे है ये, जब मैंने मान लिया तो फिर सबको मनवा लूँगी। नहीं है जी, कुछ भी नहीं है, अल्लाह ताला नहीं है, मुझे ठीक हो जाएगी, खुद ही ये कर लो, वो कर लो, ये कर लो। अभी चंद दिन की बात याद आ गई, ये नहीं मैं आपको सिर्फ ये बता रही हूँ कि काम से नहीं हटना। मैं इसी जगह पे बैठ के ऑनलाइन क्लास ले रही थी, छोटा सा सेशन होता है, मैं ना भी लूँ ना तो कोई हर्ज नहीं, वो एक एक्स्ट्रा बस लोगों बच्चों स्टूडेंट्स के लिए खुशी होती है कि मुझे मिलते हैं, मुझे भी अच्छा लगता है, और तरबिया का कोई भी छोटी सी बात कर देती हूँ। जूँ ही मैं इधर बैठी तो मुझे ना, पहले भी कैफियत थी तो हिचकी लग गई, जैसे हिचकी अजीब सी होती है ना, बोल ही नहीं पाते। अब मुझे ये पसंद ही नहीं आ रहा था कि मैं ना बोलूँ, करूँ क्या करूँ। खैर एक दफ़ा तो मैंने फील किया कि मुझे क्या, ये भी नहीं थी मेरे पास, पानी भी नहीं था इधर रखा हुआ, तो कुछ इस तरह की सिचुएशन हुई। किसा मुख्तसर जो बात का खुलासा है, मैंने उनसे हल्का सा माजरत की, मैंने कहा आप कोई दुआ प्ले करें, तो मैं फिर माइक लेती हूँ, मैंने माइक छोड़ा क्योंकि बड़ी अनयूजुअल आवाज़ें आ रही थी। फिर जब मैंने देखा कुछ भी नहीं हो रहा, वो दुआ भी ख़त्म हो गई, मैंने माइक लिया, मैंने खुद अपनी रिकॉर्डिंग को डिलीट की है, मैंने पढ़ाया उनको और मेरी बीच में आवाज़ आ रही, जैसे मैं बोलती थी आधा जुमले ऐसे हो रही थी आवाज़ ना, तो वो मेरी हुई। मैंने कहा जो मर्ज़ी है मैंने करना है, स्टूडेंट्स को पता चल गया, खैर है कुछ है। यकीन करें उस दिन मुझे इतना अल्लाह पे प्यार आया, मैंने कहा कि अल्लाह के रास्तों में बंदा निकले तो वाकई मछलियाँ और चींटियाँ दुआएं क्यों ना करें। स्क्रीन पूरी दुआओं की भरी हुई थी, उस्ताद आप ठीक हैं, आपको कह अल्लाह आपको ये करे, अल्लाह इतना उन्होंने लिखा, मैं रो पड़ी अकेली इधर बैठी कि मुझे ये इतनी दुआएं मिलनी थी, अगर ये मैं 5-6 मिनट ना बोलती क्या पता उस दुआ ने मुझे किसी हादसे से रोक लिया। कि सिर्फ आपको हिचकी लगी भी को बर्दाश्त नहीं कर रहा, प्लीज़ प्लीज़, इस तरह दुख वाले उनके सेंटेंस और उनके एक्सप्रेशंस थे। और अगर मैं कह देती सॉरी जी मैं आज क्लास नहीं ले सकती, मुझे हिचकी लगी हुई है, और आपको मैं अपनी मैं पिछली कल की भी परसों की चारों क्लासेस तो बस उनको मैं लिख देती 3 दिन का, भाई मेरी कमर में बल पड़ा, मैं सफ़र से आई हूँ, आपको पता है मैं सफ़र से सीधे इधर ही आई हूँ। तो रास्ते में जो मुश्किलात आती हैं ना, इस पे हौसले से काबू पाएँ, पहुँचे अपने आंसू, सारी दवाइयों की शीशियाँ आज फेंक दें, ख़त्म कर दें, कुछ नहीं अल्लाह मुझे, मैं ठीक हूँ, डिक्लेयर कर दें कि मेरे रास्ते में कोई मुश्किल नहीं है। फिर अगला पॉइंट आप खुद से लिखिए कि मैं शक और शुबे में पड़ने की बजाय कामयाबी की उम्मीद लेकर हर चैलेंज से नबर्दाजमाऊँगा। ये उसी का पढ़ रही हूँ, हैरी का, कहता है कि मैं अपने आप से आज ये कमिटमेंट करता हूँ कि मैं अपने मकसद में शक नहीं करूँगा, यानी जो मेरा गोल है शक है, पता नहीं मिलना है, नहीं कामयाब होऊंगा, नहीं कुछ मिलेगा, नहीं, कहता है मैं बिल्कुल शक में नहीं पड़ूंगा बल्कि उम्मीद लेकर हर चैलेंज का मुकाबला करूँगा। और अगली बात तो बड़ी खूबसूरत मुझे लगी उसकी, लिखता है कि मैं अपना मुस्बत तशख़्स हमेशा कायम रखूँगा। मुस्बत कहते हैं पॉजिटिव, और तशख़्स है जैसे आपकी पर्सनैलिटी एटीट्यूड, यानी हालात कितने भी बुरे हो जाएं मैं अग्रेसिव नहीं होऊंगा, मेरा मूड नहीं बिगड़ेगा, चिड़चिड़ा नहीं होऊंगा, मैं लड़ूं भिड़ूंगा नहीं दूसरों से, इस तरह से मामलात नहीं करूंगा कि जिससे मैं लोगों की नज़रों में नापसंदीदा हो जाऊं। अच्छी लगी है आपको इसकी कमिटमेंट, अब आप भी अपने लिए सोच सकेंगे ना। इसी तरह एक और पढ़ के सुनाती हूँ, सिल्वेस्टर नाम की एक लड़की थी, शायरा थी, अपने बारे में शेर लिखती है, मैं अपने असूलों के मुताबिक ज़िंदगी गुजारूंगी। आप भी लिखिए, बनाइए अपने असूल फिर जम जाइए। मैं रोशन ज़मीर के साथ सोऊंगी और मैं सुकून से सोऊंगी। ये उसके शेरों का खुलासा है। इसी तरह एक और शख्स था स्ट्रॉन्ग, उसने अपना मुस्तकबिल जिन असूलों के तहत गुजारने का फ़ैसला किया उसकी तरतीब लिखिएगा। कहता मेरी ज़िंदगी में सबसे पहली जगह मेरे मज़हब की होगी, But the most important thing for me is my religion. Second, تعلیم, education. تیسری چیز پھر ہوگی کامیابی, کہ میں کامیاب ہونا چاہتا ہوں. پھر چوتھی نتائج یعنی ریزلٹس. اگلی چیز ایکسرسائز, مشق, یعنی میں ایکسرسائز کروں گا اس چیز کی. پھر فکر اور پھر سچائی. یعنی یہ ایک قسم کے کوڈ ورڈز اس نے بنا دیے اپنے بارے میں. ایک اور بڑی خوبصورت ہے, کوٹیشن پڑھ کے سناتی ہوں اپنی زندگی کے بارے میں. ایک لڑکی ہے, ایڈم سوسن, کہتی ہے, خود اپنے ارد گرد موجود افراد پر اعتماد رکھو. یہ آپ سب بھی لکھیں. اپنے ساتھ والوں پہ کبھی بے اعتمادی نہ کریں. آپ کی زندگی اجیرن ہو جائے گی اگر آپ کے ساتھ رہنے والے لوگوں پر ہی آپ کا اعتماد نہیں ہے. پھر ہر شخص کے ساتھ مہربانی سے پیش آؤ اور عزت کرو. جو عزت دیتے ہیں وہ عزت لیتے بھی ہیں. قابل رسائی مقاصد متعین کرو, یعنی ایسے مقصد بناؤ جو لے بھی سکو. یہ نہ کہہ دو کہ جی میرا مقصد یہ کہ میں چاند پہ جاؤں. اب تو جا سکتے ہیں ویسے, آپ $50,000 دیں آپ اپنے بچے کی شادی چاند پہ کر سکتے ہیں. پھر کہتے ہیں کہ اپنے مقاصد کو نظر انداز مت کرو. ہمیشہ گول بنا لیجیے اپنے مقاصد کو, سامنے رکھیے نظروں کے. سوالات کرو, اور جو کام کرنا اس کے لیے ہر روز جد و جہد کرو. اور ایک بڑی پیاری بات ہے, کسی کی بھی ہے بس آپ تو اچھی بات لکھیں, کہتے ہیں کہ کسی کو تبدیل کرنے سے پہلے تم نے اپنے آپ کو تبدیل کرنا ہے. ہم سب کو تبدیل کرنا چاہتے ہیں, خود نہیں ہونا چاہتے. الفاظ کی بجائے عمل سے اپنی پہچان کراؤ. کیوں بھلا؟ اس لیے کہ ایکشن اسپیک لاؤڈر دین ورڈس. عمل لفظوں سے زیادہ اونچی بولتا ہے. آپ کا عمل لوگ دیکھیں گے, لفظ نہیں دیکھیں گے. بدقسمت افراد کی مدد کے لیے وقت نکالو, یہ بھی آپ کے پیکج میں ہونا چاہیے. کچھ لوگ جو بہت پیچھے ہیں ابھی دین میں, دنیا میں, بیماریوں میں, دکھوں میں, کچھ وقت ان کے لیے ضرور نکالیں. اور آخر میں بڑی اچھی بات ہے, کہتے ہیں کہ جو باتیں لکھی ہیں ان کو ہر روز دہراؤ, ریپیٹیشن کریں. انشاءاللہ آپ دیکھیں گے اس سے آپ کو فائدہ ہوگا.